यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म नवराज लम्साल। शुरूमा प्रमुख समाचार। परीक्षणको दायरा बढ़ाउने क्रममा उपत्यका बाहिर 7 स्थानबाट कोरोना परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। 77 जिल्लामा परीक्षणको व्यवस्था गर्न नेपाली कांग्रेसको माग। कोरोना भाइरसको परीक्षण, उपचार र सुरक्षा सम्बन्धी सामग्री किन्न सरकारले दिएको जिम्मेवारी इमान्दारीका साथ पूरा गर्ने नेपाली सेनाको प्रतिबद्धता। कोरोना संक्रमण हुँदैमा आत्तिनु नपर्ने एक संक्रमित महिलाको अनुभव, उहाँ भन्नुहुन्छ आत्मविश्वासको साथ कोरोनाको सामना गर्दैछु। र आगामी साता कोरोना भाइरसको महामारीको कठिन हप्ता हुने भन्दै सबै देशवासीलाई तयार रहन अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। अब समाचार विस्तारमा। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यका बाहिर 7 स्थानमा कोरोना भाइरस परीक्षण शुरू गरिएको जनाएको छ। आज मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नमूना परीक्षणको दायरा बढ़ाउँदै आजदेखि चितवनमा परीक्षण शुरू भएको र भोलि बुटवलबाट पनि परीक्षण थालिने जानकारी दिनुभयो।
काठमाडौँ उपत्यका बाहिरका 6 ठाउँहरूमा धरान, पोखरा, जनकपुर, सुर्खेत, हेटौडा र धनगढ़ीमा टेस्टहरू भइरहेको छ, नमूना परीक्षणहरू भइरहेको छ। बुटवलमा आज सुरु हुन सकेको छैन, सम्भवतः भोलि सुरु हुन्छ। चितवनमा आज नमूना लिएर परीक्षण सुरु भएको छ, टेस्ट रन भइरहेको अवस्था छ। यसरी अब जम्मा 7 ठाउँमा चाहिँ उपत्यका बाहिर सुरुवात भएको अवस्था छ।
स्वास्थ्य मन्त्रालयले हाल काठमाडौँमा 12 र काठमाडौँ बाहिर 102 आइसोलेसनमा राखेर उपचार भइरहेको जनाएको छ। मन्त्रालयले भक्तपुरको खरीपाटी क्वारेन्टाइनमा रहेका 94 परीक्षण नमूना गर्दा नतिजा नेगेटिभ आएको जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर देवकोटाले 140 रेड जोनमा राखेर निगरानी थालिएको बताउनुभयो। प्रवक्ता डाक्टर देवकोटाले हिजोको मन्त्री परिषद बैठकले गरेका निर्णय अनुसार कैलाली, कञ्चनपुर र बागलुङ जिल्लामा छिटो प्रविधिबाट सम्भावित व्यक्तिको परीक्षण गर्नु भनी दिएको निर्देशन कार्यान्वयन गर्न आवश्यक प्रक्रिया शुरू भइसकेको जानकारी दिनुभयो।
आरडीटी ऱ्यापिड डायग्नोस्टिक टेस्ट प्रविधिबाट COVID-19 परीक्षण गर्ने र उक्त प्रविधिबाट परीक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएका व्यक्तिहरूको पुनः पीसीआर प्रविधिबाट परीक्षण गरी यकिन गर्ने र यसको नतिजाको आधारमा अन्य क्वारेन्टाइनमा रहेका व्यक्तिहरू र COVID-19 संक्रमणको शंका लागेका व्यक्तिहरूको परीक्षण गर्ने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन भएको छ मन्त्री परिषदको निर्णयबाट। त्यसले गर्दाखेरि हामीले आजै यो निर्णयलाई पालना गर्दै हाम्रो यो व्यवस्था हेर्ने इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र यो राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद समेतको सबैको चाहिँ बैठकमा, सबै सम्मिलित बैठकमा निर्णय भएर यो आरडीटी मार्फत गर्नको लागि सम्बन्धित महाशाखाबाट टोलीहरूलाई अभिमुखीकरण गर्ने र आजै टोली हिँड्ने तयारी गरिएको छ।
स्वास्थ्य मन्त्रालयले मोबाइल एप्लिकेशन र कल सेन्टरबाट दर्ता भएका सूचनाको गलत विवरणका कारण सेवा प्रवाहमा समस्या भएको भन्दै सत्य तथ्य विवरण पेश गर्न आग्रह गरेको छ। कोरोना भाइरसको संक्रमणले विश्वव्यापी महामारी सृजना गरिरहेको बेला नेपाली नागरिक वा नेपाली मूलका व्यक्ति जुनसुकै मुलुकमा रहे पनि सम्बन्धित मुलुकले लागू गरेको लकडाउनको पूर्ण पालना गर्न परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ। परराष्ट्र मन्त्री प्रदीप गेवालीले आज रेडियो नेपालसँग कुराकानी गर्नुहुँदै कोरोना संक्रमणको रोकथाम र नियन्त्रणको एकमात्र उत्तम विकल्प लकडाउन भएकोले जो जहाँ भए पनि त्यसको पूर्ण पालना गर्नुपर्ने बताउनुभयो। उहाँले विदेशमा रहेका नेपालीहरूमा देखिएको समस्या र असुरक्षाको अवस्था समाधान गर्न सरकारले सक्दो प्रयास गरिरहेको बताउनुभयो। उहाँले अस्ट्रेलियाका विद्यार्थीका सन्दर्भमा त्यहाँका प्रधानमन्त्रीको उद्देश्य गलत नभएको र अहिलेको अवस्थामा सरकार र अभिभावक मिलेर तत्कालीन समस्या समाधान गर्नुपर्ने बताउनुभयो।
जोखिम चाहिँ निश्चय नै बढेको छ। ठूल्ठूला कम्पनीहरू भोलि तागपल्टिँदै गए भनेदेखि उनीहरूले ठूलो संख्यामा कामदारहरू कटौती गर्न सक्ने त्यो जोखिम त छ। विश्वव्यापी रूपमै पार्ने प्रभावको बारेमा हामी आकलन पनि गरिरहेका छौँ। तर कमसे कम अहिलेको अवस्थामा चाहिँ भिसा सकिएकै कारणले, करार अवधि सकिएकै कारणले अथवा काम बन्द भएको कारणले चाहिँ कोही पनि कामदारहरू मर्कामा नपरोस् भन्नका निम्ति हाम्रा दूतावासहरू रातो दिन चाहिँ खटिरहेका छन्। उनीहरू 24 घण्टा हटलाइनमा छन्, उनीहरू चाहिँ अनलाइनमा छन् र समस्या समाधानका लागि सम्बन्धित सरकारहरूसँग मिलेर काम गरिरहेका छन्। सम्बन्धित सरकारहरूले एउटा राम्रो काम के गरेका छन् भने यो विपत्तिको बेलामा चाहिँ आफ्ना नागरिकहरू हुन् चाहे विदेशी नागरिकहरू हुन् सबैलाई चाहिँ समान व्यवहार गरेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण नियन्त्रणका सम्बन्धमा पूर्व प्रधानमन्त्रीहरूसँग आज छलफल गर्नुभएको छ। सभापति देउवाले पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, झलनाथ खनाल, डाक्टर बाबुराम भट्टराई, लोकेन्द्रबाबु चन्द तथा पूर्व मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीसँग छलफल गर्नुभएको हो। छलफलबारे थप जानकारी दिन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा यतिखेर हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। शर्माजी,
हजुर नवराजी नमस्कार जय नेपाल
नमस्कार. अहिले जुन यो समाचार हामीले प्रस्तुत गर्यौं कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीहरूसँग भेट्नु भएको रहेछ त्यहाँ के विषयमा छलफल भयो?
पहिलो चाहिँ स्पष्ट गरौं पार्टीका सभापति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीज्यूहरूलाई भेट्नु भएको होइन आज टेलिफोन संवाद गर्नुभएको हो. यो बेलामा स्वाभाविक छ कि हामी कोरोनाको विश्वव्यापी महामारीसँग जुध्ने तयारीमा छौँ. नेपालमा एकदमै फैलिएको छैन तर फैलिने सङ्केतहरू देखिएका छन्. यो बेलामा सरकारले जे प्रयत्न गरिरहेको छ त्यो प्रयत्नलाई सघाउने सरकारका कमजोरीहरूमा घचघच्याउने दबाब दिने र सरकारलाई साथ दिएर सबैले साझा ढङ्गले यसलाई चाहिँ स्वामित्व बोध गरेर जाने भन्ने कर्तव्य हो. त्यसैले पूर्व प्रधानमन्त्रीको नाताले काङ्ग्रेस सभापतिले आज सबै पूर्व प्रधानमन्त्रीजीहरू र एकजना मन्त्री परिषदका अध्यक्षलाई टेलिफोन गर्नुभयो र उहाँहरू सबैलाई यो बेलामा हामी सबैको राष्ट्रिय कर्तव्य हो यो कर्तव्य निर्वाह गर्नका लागि हामी सबैले साझा ढङ्गले सोचौँ साझा ढङ्गले केही प्रयत्न गरौँ भन्ने हिसाबले चाहिँ संवाद गर्नुभएको हो.
उहाँहरूको प्रतिक्रिया कस्तो आयो?
उहाँहरू सबैको प्रतिक्रिया चाहिँ अहिले जे भइरहेको छ जति कार्य भइरहेको छ यसमा होस्टेमा हैसे गर्न प्रधानमन्त्री रहिसकेर मुलुक हाँकिसकेको नेतृत्व भएको नाताले हाम्रा अनुभवहरू सहयोगी हुन सक्छन् र हाम्रा साझा प्रयत्नहरू सार्थक हुन सक्छन् भन्ने सन्दर्भमा उहाँहरू सबैको त्यही प्रकारको मत चाहिँ हामीले पायौं.
हुन्छ विश्वप्रकाशजी धेरै धेरै धन्यवाद.
हवस् धेरै धेरै धन्यवाद. जय नेपाल.
विश्वप्रकाश शर्मा कांग्रेस प्रवक्ता हामीसँग कुरा गर्दै हुनुहुन्थ्यो. नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले कोरोना परीक्षणको पहुँच सबै जिल्लामा विस्तार गर्न माग गर्नुभएको छ. नेपाली कांग्रेसका 77 जिल्ला सभापतिद्वारा आज जारी गरिएको संयुक्त विज्ञप्तिमा विश्वव्यापी रूपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढ़न सक्ने भन्दै कोरोना परीक्षणको दायरा तत्काल सबैको सरल पहुँच हुने गरी बढ़ाउन माग गरिएको छ. कांग्रेस जिल्ला सभापतिहरूले देशभरका स्वास्थ्यकर्मी सुरक्षाकर्मी संचारकर्मी लगायत अत्यावश्यक सेवामा खटिने कर्मचारीलाई गुणस्तरीय व्यक्तिगत सुरक्षा उपकरण पीपीई उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गर्नुभएको छ. कांग्रेस जिल्ला सभापतिहरूले पार्टीका देशभरका कार्यकर्तालाई कोरोनाबारे देशभर जनचेतना फैलाउन र आइपरेको समस्या समाधानका लागि पहल गर्न समेत आग्रह गर्नुभएको छ. नेपाली सेनाले कोरोना भाइरसको परीक्षण उपचार तथा सुरक्षा सम्बन्धी स्वास्थ्य सामग्री किन्न सरकारले दिएको जिम्मेवारी इमान्दारीका साथ पूरा गर्ने जनाएको छ. नेपाली सेनाले आज भिडियो कन्फरेन्स मार्फत विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार गुणस्तरीय सामान खरिद गर्ने जनाएको हो. पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रवक्ता विज्ञान देव पाण्डेले संकटको यस घड़ीमा आम नेपालीको सुरक्षामा सेना गम्भीर रहेको उल्लेख गर्दै स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागको समन्वयमा गुणस्तरीय सामान ल्याउने प्रतिबद्धता जनाउनुभयो. प्रवक्ता पाण्डेले सरकारले प्रदान गरेका दायित्व विधि र प्रक्रिया अनुसार पूरा गर्न नेपाली सेना प्रतिबद्ध रहेको बताउनुभयो. सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसको संक्रमण रोकथामका लागि राज्यको पूरै संयन्त्र परिचालन गरी सावधानीका सम्पूर्ण उपाय अवलम्बन गरिएको बताउनु भएको छ. मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट आज प्रदेशवासीलाई विशेष सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री भट्टले वैदेशिक रोजगारी तथा भारतबाट स्वदेश फर्केकाहरूलाई 21 दिन अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्थाका लागि सबै स्थानीय तहलाई बजेट उपलब्ध गराइएको बताउनुभयो. मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा 4 जनाको कोरोना भाइरसको संक्रमित देखिएको परिस्थितिलाई ध्यानमा राखी कैलाली र कञ्चनपुरसँगै पहाड़ी जिल्लामा समेत ऱ्यापिड टेस्टको आवश्यकता र आवश्यक व्यवस्थापनका लागि संघीय सरकारसँग समन्वय भइरहेको बताउनुभयो. सुदूरपश्चिम प्रदेश सरकारले लकडाउनलाई थप कडाईका साथ लागू गर्न संयन्त्र परिचालन गर्ने भएको छ. मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको बैठकले नेपाल सरकारद्वारा जारी गरिएको लकडाउनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन कडाईका साथ लागू गर्ने निर्णय गरेपछि त्यहाँ संयन्त्र थप गर्न लागिएको हो. प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले क्वारेन्टाइनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन कडाईका साथ क्वारेन्टाइन सम्बन्धी तोकीको नियमअनुसार लागू गर्न थालिएको जानकारी दिनुभयो. काठमाडौँ उपत्यकामा लकडाउन उल्लंघन गर्ने 452 महिलासहित 1807 जनालाई नियन्त्रणमा लिएको छ. आज बिहान 6 बजेदेखि दिउँसो 4 बजेसम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो. यसै गरी 204 वटा 2 पाङ्रे र 9 वटा 4 पाङ्रे गरी 249 वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ. काठमाडौँबाट 1386 जना ललितपुरबाट 224 जना र भक्तपुरबाट 178 जनालाई नियन्त्रणमा लिएको हो. कोविड 19 को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत्र 11 गते बिहान 6 बजेदेखि लागू हुने गरी देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेकोले उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई 3 घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छान्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो. लकडाउन एउटा व्यक्ति वा समूहको फाइदाको लागि गरिएको नभएर तपाईँ हाम्रो सम्पूर्ण सुरक्षाको लागि सरकारले निर्णय गरेकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि सबैलाई आग्रह गर्नुभयो. यतिखेर महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेल हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ. हेलो
हजुर
पोखरेलजी, जस्तो यो लकडाउन उल्लङ्घन गर्नेहरूको संख्या त निकै धेरै देखियो नि, यसमा चाहिँ के ती मान्छेहरू अलमलमा परेको हो कि वा बलमी चाहिँ गरेका हुन्?
अब चाहिँ अलमलमा पर्यो भन्ने अवस्था पनि छैन, किनभने लकडाउन भएकै 13 दिन भइसक्यो। हामीले पहिलो र दोस्रो दिनसम्म नागरिकहरू अलमलमा परेका अनुभूत गरेको थियौँ, किनभने लकडाउन के हो, के को लागि गरिएको छ भन्ने एउटा कतिलाई जानकारी थिएन। दोस्रो कुरा, यो लकडाउन पहिलो थियो, लकडाउनमा के हुन्छ भन्ने कुरै नागरिकहरूलाई कन्फ्युज थिए, कतिले कर्फ्यू जस्तो बुझिराखेको थिए, कतिले चाहिँ लकडाउन भने के हो भन्ने कुरै क्लियर भइराखेको थिएन। त्यसले गर्दा पहिलो र दोस्रो दिनसम्म हामीले यो कुरा धेरै बुझाउने प्रयास गऱ्यौँ, माइकहरू गऱ्यौँ। तेस्रो दिनदेखि सबैले लगभग बुझेको अवस्था थियो, र जो बाहिर निस्किनु भएको छ उहाँहरूले यो कोरोना भाइरस COVID-19 चाहिँ कति खतरनाक हो भन्ने कुरा त्यसलाई सिरियसली नहेरेको, त्यसलाई सिरियसली नबुझेको, यो प्रब्लम मुलुकमा भित्रियो भने, सोसाइटीमा आयो भने यसको सङ्क्रमणको सामना कसरी गर्ने, कति खतरनाक छ भन्ने कुरा चाहिँ त्यति नबुझेको पाइयो। खास गरेर अब यहाँ धेरै प्रकारका नागरिक बस्छन्, मजदुरदेखि लिएर विभिन्न ठाउँमा काम गर्ने कामदारहरू पनि यहाँ बस्ने गर्नुहुन्छ, त्यसले गर्दा धेरै त्यो वर्गले नबुझेको देखियो।
जस्तो पोखरेलजी तपाईँ बोल्नु हुँदा हुँदै मैले थपेँ, ती साँच्चै अप्ठ्यारोमा परेका हुन् कि व्यवसायी हुन् कि वा सर्वसाधारण हुन्?
अब अहिले हेऱ्यो भने सबै प्रकारको छन्, बुझेका विद्यार्थीले पनि भाइलेट गरिराखेका छन्, बुझेका समाजका मान्छेहरूले पनि भाइलेट गरिराखेका छन्, अथवा सबै क्षेत्रबाट सानो हिस्साले भाइलेट गर्दा पनि आफ्नो अति जरुरी काम भन्ने नाममा पनि भाइलेट गरिरहेका छन्। जरुरी छैन तर अति जरुरी भन्ने बहाना गरिराखेको छ, बाहिर निस्किन बाहिर घुम्नलाई कि अब खुल्ला छ, मैले एक फेर सर र मोटरसाइकल लिएर चाहिँ बजार घुमेर आउँदा मलाई कहाँबाट अप्ठ्यारो हुन्छ र के खतरा छ र म कोहीसँग भेट्दिनँ तर मोटरसाइकल लिएर घुमेर आउँछु, अथवा म कोहीसँग भेट्दिनँ डिस्टेन्स राखेर सडकमा निस्केर घुमेर आउँछु भन्ने मानसिकता धेरैमा छ। किन सुनसान सडकमा अब डराउनु पर्ने अवस्था छैन, म घुमेर आउँदा के फरक पर्छ र भन्ने मानसिकताबाट बाहिर मान्छे निस्केको देखिन्छ। यो सबै वर्गको छ, फेरि यो समूहको मात्रै छ, ऊ समूहको मात्रै छ भन्ने छैन, हिस्सा घटिबढी छ, सङ्ख्यामा घटिबढी होला तर सबै समूहको मान्छेहरूको यो प्रवृत्ति देखिएको छ।
यसले गर्दा नेपाल प्रहरीको आग्रह के छ नागरिकसँग? अब
हामी के भन्छौँ भने यो साझा समस्या हो, यो कुनै व्यक्ति विशेषलाई यो समस्याले यो सङ्क्रमणले भेट्यो भने त्यो भेटेको सङ्क्रमण भोलि समाजमा परिवार हुँदै समाज मुलुकमै फैलिन सक्छ, यस त्यो बेलामा हाम्रो चाहिँ एकदमै डरलाग्दो जीवन बन्न सक्छ, भयावह फैलिन सक्छ। हामीले बाहिर हेर्नुपर्छ विकसित मुलुकहरूमा कति भयावहको अवस्था छ, त्यसलाई बुझेर हामीले अहिले आफ्नो क्षेत्रबाट आफ्नोलाई कसरी सुरक्षित गर्ने, कसरी घरभित्र रहने, कसरी सामाजिक दूरीबाट टाढा रहने, सामाजिक दूरीलाई कायम गर्ने भन्ने कुरामा ध्यान दिनु जरुरी छ, र मैले आफूलाई बचाउन सकेँ भने मेरो आफूलाई बचाउने कर्मले नै अरूलाई पनि बचाउँछ भन्ने कुरा सबभन्दा बुझ्नु जरुरी छ।
हुन्छ, धेरै धन्यवाद यहाँलाई। अहिले महानगरी प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलसँग हामी संवाद गर्दै थियौँ, उहाँसँगको यो यस प्रकारको संवाद विस्तृत रूपमा हामी नियमित प्रसारणहरूमा जोड्दै जानेछौँ। कोरोना संक्रमित बागलुङकी 65 वर्षीय महिलाले आत्मविश्वासका साथ संक्रमणको सामना गर्न आह्वान गर्नुभएको छ। रेणुपालसँग कुरा गर्दै आफ्नो उपचार राम्रोसँग भइरहेको र संक्रमण भएका र नभएका सबैले संयमका साथ परिस्थितिको सामना गर्नुपर्ने बताउनु भएको छ।
बेल्जिमबाटै 3 बजे कतारको एयरलाइनमा आएको, काठमाडौँ 10:30 बजे आएको बिहानको,
यो चैत 4 गतेको कुरा होइन,
4 गते काठमाडौँमा ज्वरो जाँचेर अनि त्यहाँबाट पठाएपछि त्यही काठमाडौँबाट जहाजमा पोखरा आइन्,
पोखराबाट
फेरि ट्याक्सीमा बाग्लुङ आइन्।
तपाईँ अहिले हुन चाहिँ अस्पतालमै हुनुहुन्छ?
म अस्पतालमै छु, म अस्पतालबाटै बोलेको हुँ।
अनि तपाईँलाई के भनेका छन् डाक्टरहरूले, कोरोनाको संक्रमण देखियो भने?
डाक्टरहरूले त म हुँ घर छँदाखेरि 17 गते मेरो कप ल्याएर चेक गर्न लानुभएको हो, त्यहाँ पछिबाट त्यही रिपोर्ट खराब आयो भनेर त्यहाँबाट फेरि मलाई यहाँ ल्याएर राख्नुभएको छ होइन। अब यहाँ पनि मलाई ज्वरो नाप्नुहुन्छ, मलाई सेवा सबै पुऱ्याउनुभएको छ, आमा के छ कसो छ भन्नुहुन्छ डाक्टर साहबले, अब नर्सदेखि सबैले सेवा गर्नुभएको छ, तर मलाई अब ज्वरो सरो छैन, केही छैन, अझ एक फेरि मेरो कप लगाएर चेक गरिदिने, एक दुई फेरि कति फेरि गर्नुपर्ने हो।
तपाईँबाट अरूमा सर्न पनि सक्छ, तपाईँले छोरी भेट्नुभयो, ज्वाइँ भेट,
छोरी कहाँ पनि, ज्वाइँलाई सर्यो रहन्छ, ज्वाइँलाई नसरेपछि छोरीलाई सरेन, अनि मेरो घर पनि 84 अरेको त 4-5 वर्ष भएको मेरो ससुरा हुनुहुन्छ, उहाँलाई पनि सर्यो रहन्छ।
सबैजना
बाबु र दुईटा सानसाना बाबुहरू छन्, एउटो 11 वर्षको, एउटो 19 महिनाको बालखा छ, अनि बुहारी छ, चारजना रहेछन्, तिनीहरूको पनि राम्रो रिपोर्ट आएको छ।
सबैजनाको जाँच चाहिँ भयो,
मसित बसेका चारैजनाको राम्रो रिपोर्ट आएको छ।
यो संक्रमितहरूको संख्या पनि दिनौ बढ्दैछ, धेरै मान्छेहरू आत्ति पनि रहेछन्, संक्रमित नभएकाहरू पनि हुन्छ कि भनेर आत्ति रहेछन्,
होइन
अरू मान्छेलाई के भन्नुहुन्छ त? अब
आत्तिनी होइन, अब यस्तो रोग लगाएर म यत्रो वर्ष दमको रोग यत्रो औषधि खाएकी मान्छेलाई त केही भएन भने त्यस्तो आत्तिन हुन्न, आत्मबल बनाउनु पर्छ, बस्नु पर्छ भन्छु।
तपाईँ आउँदाखेरि जहाजमा कति जति मान्छे थिए?
जहाजमा आउँदाखेरि एउटो नानी थियो त नि मसित आउने, त्यही नानीलाई ज्वरो आएर अनि मलाई ल्याएका त हुन्थ्यो नि, त्यो नानीलाई त 6-7 दिनमा ज्वरो आइहाल्यो त।
त्यो नानीको अवस्था चाहिँ कस्तो छ?
त्यो नानीको परीक्षण भइसक्यो नि, त्यो नानी त ज्वरो आउँदा बित्तिकै हस्पिटलमै ल्याएर राख्नु भएछ नि।
यो अन्तर्वार्ता हामीले उहाँकै इच्छा अनुसार प्रसार गरेका हौं र हामीले परिचय गोप्य राखेका छौं। गत 3 हप्ताभित्र विदेशबाट फर्केका व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिलाई घरमै सेल्फ क्वारेन्टाइनमा बसिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ। मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाई स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले आज सूचना जारी गरी ज्वरो, खोकी र श्वास फेर्न गाह्रो भएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्न पनि अनुरोध गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी लकडाउनका कारण दैनिकी चलाउन समस्या भएका श्रमिकहरूका लागि 4,000 प्याकेट राहत सामग्री वितरण गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र महासंघका अध्यक्ष भवानी राणाले आज काठमाडौँमा एक कार्यक्रमका बीच संयुक्त रूपमा राहत सामग्री हस्तान्तरण गर्नुभयो। राहत सामग्रीमा प्रति प्याकेट 10 केजी चामल, 1 केजी दाल रहेको छ। यसैगरी महासंघले लकडाउनको समयमा अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगहरू सुरक्षाका उपायहरू अवलम्बन गर्दै सञ्चालन गर्न पनि आग्रह गरेको छ। लकडाउनका कारण सर्वसाधारणलाई खाद्यान्न समस्या नहोस् भनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगंजले आजदेखि खुद्रा मूल्यमा चामल बिक्री खुला गरेको छ। पहिले नेपालभर रहेका कारागार तथा पहाड़ी जिल्लामा मात्र माग अनुसारको चामल पठाउने गरिएकोमा आजदेखि सर्वसाधारणका लागि चामल बिक्री खुला गरिएको शाखा प्रमुख नरनाथ अधिकारीले बताउनुभयो। कार्यालयले अहिले सर्वसाधारणलाई जापानी चामल प्रति किलो 47 तथा सोना मनसुली चामल प्रति किलो 46 उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो। भारतमा कोरोना भाइरस कोविड 19 संक्रमण बढ़दै गएपछि भारतसँग सीमा जोड़िएका बाँकेका नाकामा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। कोरोना संक्रमणबाट बच्न बाँकेर भारतको बहराइचका मुख्य सीमा नाकामा मात्रै नभई चोर बाटोबाट समेत लुकीछिपी भारतबाट मानिसहरू आउने हुँदा सीमा नाकामा थप 120 सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल नम्बर 30 गण बागेश्वरी बाँकेका एसपी दीपक अधिकारीले बताउनुभयो। एसपी अधिकारीले नाकामा 1-1 किलोमिटरको दूरीमा प्रहरी तैनाथ गरिएको जानकारी दिँदै भारतबाट कसैलाई पनि छिर्न नदिने बताउनुभयो। सीमामा निगरानी बढाउन बाँकेमा रहेका सबै 6 बोर्डर आउटपोस्ट बीओपीमा थप प्रहरी खटाइएको छ। नरेनापुर गाउँपालिका अन्तर्गतका नरेनापुर, गंगापुर, कटकुइया, बीओपी, डुडुवा गाउँपालिकाको कालाबजार, जयसपुर र जानकी गाउँपालिकाको बडैयासहित खडैचा र बडैया पानी ट्याङ्की स्थित फरवार्ड बेस क्याम्पमा थप सशस्त्र प्रहरी पठाइएको एसपी अधिकारीले बताउनुभयो। सशस्त्र प्रहरीको संख्या धेरै भएपछि अब 1-1 किलोमिटरमा प्रहरी बसेर लुकीछिपी आउने मानिसलाई भारतमै फर्काइने एसपी अधिकारीले जानकारी दिनुभयो। सुदूरपश्चिमको कैलालीसँग सीमा जोडिएको पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले आफ्ना सबै सीमा नाका बन्द गरेको छ। कैलालीमा कोरोना भाइरस संक्रमित भेटिएपछि गाउँपालिकाले आजदेखि सुर्खेत प्रवेश नाका बन्द गरेको हो। चौकुने गाउँपालिका अध्यक्ष धीरबहादुर साईले जामु कुइनेसहित 10 नाकाका झुलुङ्गे पुल, भेरी पुल र कर्णाली नदीमा डुङ्गा सञ्चालनमा रोक लगाएको जानकारी दिनुभयो। कैलाली जोड्ने कर्णाली नदीका कुमाल्ला, सोल्टा, झाला, मलेखा, शोभानचौर, ताम्चा, गोलापाखा, झोलुङ्गे पुल सञ्चालनमा समेत रोक लगाइएको उहाँले जानकारी दिनुभयो। त्यस्तै अछाम जोड्ने कोलीभरा, मालुमेला, टटाली र डोटी जोड्ने पुक्रे बलाता, तालागाउँ, काटकाई, झोलुङ्गे पुल पनि पूर्ण रूपमा बन्द गरिएका छन्। कोरोना संक्रमणको सम्भावित जोखिम हुन नदिन लकडाउन जारी रहेपछि नेपालमा रोकेका 2,370 विदेशी नागरिक स्वदेश फर्किएका छन्। पदयात्रा लगायत विभिन्न सिलसिलामा नेपालमा रहेका विदेशीलाई नेपाल पर्यटन बोर्डले सरकारवाला निकायसँगको समन्वयमा काठमाडौँसम्म ल्याउन सहजीकरण गरेको छ। यसरी स्वदेश फर्किएकामा जर्मनीका 907, फ्रान्सका 608, अमेरिकाका 302, अस्ट्रेलियाका 256, डच नागरिक 122, रिपब्लिकका 102 र मलेसियाका 66 रहेका छन्। काठमाडौँमा जम्मा भएका विदेशीलाई उनीहरूकै मुलुकले जहाज चार्टर गरी लगेको बोर्डका प्रमुख कार्यकारी अधिकृत डाक्टर धनञ्जय रेग्मीले बताउनुभयो। मनाङमा रहेका विभिन्न देशका 15 विदेशी पर्यटक स्वदेश फर्कन नमानेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। अमेरिका, नेदरल्याण्ड, अर्जेन्टिना, जर्मनी, इजरायल लगायतका युरोपियन देशका पर्यटकहरूले आफ्नो देश फर्कन नमानेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताउनुभयो। माथिल्लो मनाङ, पिसाङ, चामे, तिमाङ, धारापानी लगायतका ठाउँमा ती पर्यटक बस्दै आएको बताइएको छ। आफ्नो देशमा भन्दा कोरोनाको जोखिम नेपालमा कम भएकाले ती पर्यटक स्वदेश फर्कन नमानेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो। धुलखेल अस्पतालमा आजदेखि कोरोना भाइरस संक्रमण सम्बन्धी परीक्षण सेवा शुरू गरिएको छ। पहिलो चरणमा साताको दुई दिन मात्रै कोरोना संक्रमणको परीक्षण गरिने अस्पतालले जनाएको छ। संक्रमणको अवस्था अनुकूल परीक्षणको अवधि थपिने अस्पतालका चिकित्सक डाक्टर राजेन्द्र कोजुले बताउनुभयो। पर्याप्त पीपीई परीक्षण किट लगायतका परीक्षण सामग्री व्यवस्थापन गर्दै जाने भएकोले हाललाई हप्ताको दुई दिन मात्रै परीक्षणको समयावधि तोकिएको उहाँले बताउनुभयो। उहाँका अनुसार अस्पतालमा आजबाट कोरोना संक्रमण परीक्षणको तयारी पूरा भइसकेको छ। विश्वभरि नै महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण पूर्वी नेपालमा रहेका सबै चिया कारखाना बन्द छन्। स्वास्थ्य सुरक्षाको चुनौती भएकोले कारखाना सञ्चालन गर्न उद्योगीहरू तयार नभएको बताइएको छ। इलामबाट संवाददाता सविता पाण्डेको यो रिपोर्ट।
विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण चिया क्षेत्रमा पनि संकट उत्पन्न भएको छ। वर्षभरिकै गुणस्तरीय मानिने हरियो चियापत्तीको फर्स्ट फ्लस शुरू भइसकेको छ, तर कोरोना भाइरस संक्रमण रोकथामका लागि गरिएको लकडाउनका कारण चिया बोटमै हुर्किएपछि किसान चिन्तित छन्। चियाबाटै गुजारा चलाउने किसानलाई ठूलो समस्या भएको बताउनुहुन्छ चिया किसान कमल खतिवडा।
अब चिया पलायो, चियाबाट त केही हुन्छ भनेर भन्दै पनि चिया टिप्नै नपाउँदाखेरि त साह्रै ठूलो मारमा परेको छ। घर दैनिकी चलाउने एकदमै गाह्रो स्थिति भएर
पूर्वी नेपालमा चियाका साना ठूला सबै कारखाना बन्द छन्। स्वास्थ्य सुरक्षाको चुनौती भएकाले कारखाना सञ्चालन गर्न उद्योगीहरू तयार देखिँदैनन्। यो सँगै चिया निर्यात हुने सम्भावना नभएकोले किसानलाई भुक्तानी दिन समस्या हुने भएकाले कारखाना सञ्चालन गर्न नसकेको सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनका सचिव गोपाल कट्टेल बताउनुहुन्छ।
सबै पक्षलाई समस्या छ। हामीले त मार्केटलाई हेरेर पनि त यहाँ चाहिँ प्रशोधन गर्ने बनाउने कुराहरू आउँछन् नि। अब ती क्षेत्रहरूमा संक्रमण रहित छन्, यो फ्याक्ट्री सञ्चालन गर्न योग्य छ भनेर भनिदिने निकाय कुन हो?
नेपालको उच्च गुणस्तरीय चिया अस्ट्रेलिया, डेनमार्क, फ्रान्स, जर्मनी, जापान, युएई, अमेरिका लगायत दुई दर्जन बढी देशमा बिक्री हुने गरेका छन्। चियाको ठूलो हिस्सा भारत निकासी हुने गरेको छ। स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गर्दै हरियो पत्ती टिप्ने र कारखाना सञ्चालन गर्नुपर्ने भन्दै अप्ठ्यारोमा सरकारले सहयोग गर्नुपर्ने चिया उद्यमी उदय चापागाईको भनाइ छ।
अहिले लकडाउनमा आफू सुरक्षित हुने हो, त्यसपछि सुरक्षित हुँदा हुँदै पनि स्वास्थ्य किसानहरूका अहिले तत्काल समस्यालाई समाधान गर्नुपर्ने अर्को चाहिँ च्यालेन्ज हामीसँग छ, त्यो च्यालेन्जलाई स्वीकार गर्नुपर्छ भन्ने अवधारणाभित्र म छु है। सरकारको पनि दायित्व के हुन्छ भने कसरी चाहिँ यो बेलाको अप्ठ्यारोलाई अलिकति सहजीकरण गरौँ भने सरकारले सोध्नुपर्छ।
निर्यातमा महत्वपूर्ण स्थान ओगटेको चियामा संकट आउने भन्दै चिया किसान र उद्योगी चिन्तित भएका छन् भने चिया मजदूर पनि प्रभावित बनेका छन्। चियामा मात्रै आश्रित रहेका परिवारलाई कसरी गुजारा चलाउने भन्ने चिन्ताले सताउन थालेको छ। चिया क्षेत्रको संकट टार्न सरकारले बैंक ब्याज छूट, विद्युत महसुलमा सहुलियत लगायतका कार्यक्रम ल्याउनु पर्नेमा सरकारवालाको जोड छ। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
यो रिपोर्टपछि अब छोटो विश्राम।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। भारतबाट आएका 12 पर्सा रौतहटका 35 जनाको स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइएको छ। भारतबाट आएकालाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पतालमा उपचारका लागि आउन प्रदेश नम्बर 2 को स्वास्थ्य निर्देशनालय आग्रह गरेको छ। शंखसभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्न अभाव भएको छ। कोरोना भाइरसको महामारी फैलिएपछि 2.5 महिनादेखि चीनले किमाथाङका नाका बन्द गरेपछि दुर्गम उत्तरी क्षेत्र गाउँपालिकामा खाद्यान्न अभाव भएको गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले जानकारी दिनुभयो। कोरोना भाइरस संक्रमण फैलन सक्ने भन्दै चीनले किमाथाङका नाका प्रवेश गर्ने चीनका देन्दाङ र चाँगा बजार प्रवेश नाका बन्द गरेपछि भोट खोलाको एक र दुई नम्बर वडामा खाद्य अभाव भएको गाउँपालिकाका अध्यक्ष भोटेले बताउनुभयो। किमाथाङका सदरमुकाम खाँदबारीबाट चार दिनको पैदल दूरीमा पर्छ। भौगोलिक रूपमा निकै विकट भोट खोलामा संचार र यातायात साधनको पहुँच पुगेको छैन। कोरोना भाइरस संक्रमण फैलन नदिन चीनले गत माघ 5 गतेदेखि किमाथाङका नाका बन्द गरेको थियो। कोरोना भाइरस संक्रमणलाई रोक्न ओखलढुङ्गाका जनप्रतिनिधिहरू फरक शैलीमा सचेतना जगाउँदै हिँडेका छन्। ओखलढुङ्गाबाट संवाददाता पूर्ण प्रसाद नेउपानेको यो रिपोर्ट।
मातृभाषा र गाउँले संस्कृति सबैलाई प्यारो लाग्छ। आफूलाई जुन भाषा र संस्कार मनपर्छ त्यही परिवेशमा मानिस रमाउन चाहन्छ। नागरिकको यही चाहना बुझ्दै ओखलढुङ्गाका जनप्रतिनिधिले फरक शैलीमा कोरोनाको सन्देश बाँडिरहेका छन्। जिल्लाको खिजीदेम्बा गाउँपालिका 4 खेजीकातीमा कोरोना विरूद्धको जागरणका लागि परम्परागत संस्कृतिलाई जोड़ दिएको छ।
फिजिकल्ली डिस्टेन्स बाँधो, मेन्टल्ली अट्याचमेन्ट बाँधो, सेनिटाइजर बाँधो, मास्क बाँधो, हौसला बाँधो, होस्टेलमा हैस बाँधो, जनतालाई तर्साउनेलाई कानूनले बाँधो।
व्यक्तिगत खर्चमा एक घर दुई साबुन अभियान लिएर घर घर पुग्नुभएका वडाध्यक्ष कमल नेउपाने जोगीले घर घरमा फेरि लगाउने शैली अपनाएर सन्देश प्रवाह गरिएको बताउनुहुन्छ।
जनसमुदायमा घरभेट गर्ने कार्यक्रममा चाहिँ जोगीले लाउने फेरिको एउटा अभिनय गरेर चाहिँ हामीले गाउँ टोलमा घुम्यौं। यसले चाहिँ मान्छेहरूलाई बुझ्न पनि सजिलो अनि बुझाउन पनि सजिलो, धेरै ठाउँमा सुन्न पनि सजिलो भएको हुनाले हामीले यो उपाय अप्नाएका हौं।
ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका राई समुदायको बाहुल्यता रहेको ठाउँ हो। अन्य समुदायका नागरिकले पनि वाम्बुले भाषा राम्रोसँग बुझ्ने भएकाले यहाँका जनप्रतिनिधिले स्थानीय भाषामै सन्देश प्रवाह गरिरहेका छन्। मानेभन्ज्याङ गाउँपालिकाका उपाध्यक्ष सविता राई,
कोरोना भाइरसमा कारण खो उनु उलाई समस्या डुम्बे स्थितिमा काकोलो एकदम मर्चम, साबन खो ला लोसु मर्चम, सरसफाई पचम, जाचम टुचम लै ध्यान गक्सी पर्छ, नकाउटी न रमचल, भिट भाडलो बाक्सी हेड्डु, टाढा बाक्सी पर्छ, छेउछाउलो बाक्सी हेड्डु, निकै फरक ढुङ्छ, एर्सी पर्छ, सबै दाजु दिदी टिचोलाई।
मोलुङ गाउँपालिका 7 पातले शेर्पा समुदायको बाहुल्यता भएको क्षेत्र हो। यो ठाउँका धेरै जसो पुराना मान्छेले नेपाली भाषा बोल्दैनन्। पातलेका शेर्पा मात्रै होइनन्, सुनवार, खत्री, मगर, पहरी र दलित समुदायलाई पनि शेर्पा भाषा सजिलो लाग्छ। वडाध्यक्ष हेमबहादुर सुनवार यति बेला शेर्पा भाषामा सन्देश दिँदै कोरोनाबाट बच्ने उपाय सिकाइरहनु भएको छ। जिल्लाको सुनकोशी गाउँपालिका 5 मूलखर्कमा तामाङ समुदायको बसोबास छ। अहिले कोरोनाको संक्रमणबाट कसरी बच्ने भन्ने विषयमा वडा अध्यक्ष गोविन्द राम तामाङ मातृभाषामा सिकाउँदै घर घर घुमिरहनु भएको छ। जनप्रतिनिधिले विपदबाट बच्ने उपाय सिकाउन अपनाएको फरक शैलीले आम नागरिक पनि खुसी देखिएका छन्। जनप्रतिनिधिको सन्देश प्रवाह गर्ने यस्तो शैलीले मातृभाषाको महत्व पनि बढाएको छ। पूर्ण प्रसाद नेउपाने, रेडियो नेपाल, ओखलढुङ्गा।
राष्ट्रिय मानवाधिकार आयोगले कोरोना भाइरस लगायत सबै गम्भीर प्रकृतिका बिरामीको समेत स्वास्थ्य उपचारको व्यवस्था मिलाई हरेक व्यक्तिको स्वास्थ्य सम्बन्धी हक सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ। आयोगका प्रवक्ता वेद प्रसाद भट्टराईले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा हरेक व्यक्तिको आकस्मिक लगायत सबै प्रकारको स्वास्थ्य सेवा लिन पाउने अधिकार सुनिश्चित गर्न सरकार स्वास्थ्यकर्मीहरू तथा स्वास्थ्य संस्थाहरूलाई विशेष आग्रह गरिएको छ। सबै स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षाको सुनिश्चितता, एम्बुलेन्स चालक लगायत सुरक्षाकर्मीलाई आवश्यकता अनुरूप व्यक्ति सुरक्षा कवचको उपलब्धता र उनीहरूबाट हुने नियमित सेवा प्रवाहमा आयोगले विश्वस्त हुन चाहेको जनाएको छ। विराटनगरस्थित न्यूरो अस्पताल, विराट नर्सिङ होम र नोबेल अस्पतालमा समयमा उपचार हुन नसकी एक महिलाको मृत्यु हुन गएको, काठमाडौँ उपत्यकास्थित समिट, सिभिल, नर्विक लगायत अस्पतालले बहिरङ्ग सेवा बन्द गरी बिरामीलाई फर्काएको, बिरामीले एम्बुलेन्स सेवा प्राप्त गर्न नसकेको तथा कतिपय घरधनीले वा स्वास्थ्यकर्मीलाई घरमा बस्न नदिएको जस्ता समाचारहरूप्रति पनि आयोगको ध्यानकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। मृगौला क्यान्सर, क्षयरोग, एड्स, मधुमेह, उच्च रक्तचाप, मानसिक रोग जस्ता रोगहरूबाट पीड़ितहरूको उपचार तथा औषधिको अपर्याप्तताका कारण बिरामीमा समस्या उत्पन्न हुन थालेको आयोगमा प्राप्त उजुरी तथा अनुगमनबाट पाइएको जनाइएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका छ स्थित चेपाङ गाउँमा एक महिनादेखि फैलेको दादुरा रूबेला रोगका कारण दुई बाल बालिकाको मृत्यु भएको छ भने 150 बिरामी परेका छन्। दादुरा रूबेलाका कारण 29 महिनाको अनिसा चेपाङ र 8 महिनाको बसन्त चेपाङको मृत्यु भएको स्वास्थ्य सेवामा संलग्न गाउँपालिकाकी अनमी सीता खरेलले बताउनुभयो। गत फागुन 6 गतेदेखि गाउँपालिका 6 बुमराङ रोतेस सोलडाँडा बुङपुङ गोठेरी लगायतका चेपाङ बस्तीमा दादुरा रूबेला रोगको संक्रमण फैलिएको थियो। ज्वरो आउने, खोकी लाग्ने, शरीरमा फोका उठ्ने र बिरामीको रोग प्रतिरोधात्मक क्षमतामा कमी गराई मृत्यु हुने किसिमको लक्षण देखिएको थियो। रोग फैलिएको खबर गाउँपालिकामा आएपछि स्वास्थ्य कर्मीको टोलीसहित गाउँमा पुगेर लक्षणका आधारमा उपचार गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक शंकरबाबु दुवाडीले बताउनुभयो। पर्साको बहुदरमाई नगरपालिकामा बहादुरीको हत्या गरी शव जलाउँदै बुहारीको हत्या गरी शव जलाउँदै गरेको अवस्थामा प्रहरीले सासू ससुरा देउरानी सहित चारजनालाई पक्राउ गरेको छ। बहुदरमाई नगरपालिका 8 रामनगरकी उर्मिला देवी कानुको हत्याको आरोपमा सासू फूलकुमारी राउत, ससुरा सुरेश राउत, देवरानी मालती देवी राउत र छिमेकी विक्रम लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। मृतकका श्रीमान वैदेशिक रोजगारीमा रहेका र घरमा अन्य सदस्य मिलेर उर्मिलाको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिनुभयो। कोरोना भाइरस COVID-19 को सम्भावित जोखिम फैलिन नदिन लकडाउन भएपछि यस वर्ष ललितपुरको प्रसिद्ध चन्द्र भैरव जात्रा स्थगन गरिएको छ। प्रत्येक वर्ष चैतको एकादशीदेखि त्रयोदशीसम्म गोदावरी नगरपालिका 11 स्थित चापागाउँमा 3 दिन चन्द्र भैरवको जात्रा मनाउने चलन रहेको छ। यस वर्ष जात्रा गर्न नसकिने भएपछि सम्बन्धित पुजारीबाट आफ्नो परम्परा बचाउने गरी पूजा आजा मात्र चलाउन अनुरोध गरिएको वडा अध्यक्ष नीलबहादुर देसारले जानकारी दिनुभयो। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या 12,18,000 नआएको छ भने मृतकको संख्या 65,836 पुगेको छ। कुल संक्रमित मध्ये 2,53,749 जना निको भएर घर फर्किसकेका छन्। यसैबीच स्पेनमा कोरोना भाइरसको संक्रमणबाट हुने दैनिक मृत्युदरमा केही कमी आएको बताइएको छ। भाइरसका कारण आज त्यहाँ 674 जनाले ज्यान गुमाएका छन्। त्यसैगरी कोरोना भाइरसका कारण अमेरिकामा 3,00,000 भन्दा बढ़ी मानिस संक्रमित भएका छन्। कोरोना भाइरसका कारण हालसम्म त्यहाँ 8,454 जनाले ज्यान गुमाइसकेका छन्। कोरोना त्रासका बीच पनि मास्क लगाउन नमान्नुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महामारीका कारण अझै कठिन हप्ताको सामना गर्नुपर्ने भन्नुहुँदै सामाजिक दूरी कायम राख्न आफ्ना देशवासीलाई आग्रह गर्नुभएको छ। उहाँले भाइरस विरूद्ध लड्न ठूलो संख्यामा सेना, प्रहरी र स्वास्थ्यकर्मी परिचालन गर्ने बताउनुहुँदै संयमता अपनाउन पनि आग्रह गर्नुभएको छ। रूसको र्याजन क्षेत्रको एक गाउँमा आफ्नो घर अगाडि उभिएर हल्ला गरेको भन्दै एक व्यक्तिले 5 जनाको गोली हानी हत्या गरेको छ। लकडाउनका बेला आफ्नो घर अगाडि आएर हल्ला गरेकाहरूलाई चुप लाग्न भन्दा नमानेपछि उनले राइफल प्रहार गरेको बताइएको छ। मृत्यु हुनेमा 4 पुरूष र 1 महिला रहेका छन्। मेक्सिकोको सीमा क्षेत्र नजिक लागू पदार्थ ओसार पसारमा संलग्न 2 समूहबीच गोली हानाहान हुँदा 19 जनाको मृत्यु भएको छ। अमेरिकामा कसरी र कुन बाटो भएर लागू पदार्थ ओसार्ने भन्ने विषयमा 2 समूहबीच विवाद भएपछि गोली हानाहान भएको बताइएको छ। अब मौसम। आगामी 24 घण्टामा देशको पहाड़ी भूभागमा आंशिकदेखि सामान्य बदली भई आज राति पश्चिमी पहाड़ी भूभागका केही र भोलि अन्य 1-2 स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षा हुन सक्ने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटा अधिकतम 25.6 डिग्री सेल्सियस, न्यूनतम 13.3 डिग्री सेल्सियस। काठमाडौँ अधिकतम 28.2 डिग्री सेल्सियस र न्यूनतम 10.4 डिग्री सेल्सियस। पोखरा अधिकतम 29.8 डिग्री सेल्सियस र न्यूनतम 13.5 डिग्री सेल्सियस र वर्षा 0.1 मिलिमिटर। वीरेन्द्रनगर अधिकतम 31.2 डिग्री सेल्सियस र न्यूनतम 12 डिग्री सेल्सियस र दिपाल अधिकतम 32.6 डिग्री सेल्सियस र न्यूनतम 11.5 डिग्री सेल्सियस। अब अन्तमा प्रमुख समाचार फेरि एकपटक। परीक्षणको दायरा बढ़ाउने क्रममा उपत्यका बाहिर 7 स्थानमा कोरोना परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। 77 जिल्लामा परीक्षणको व्यवस्था गर्न नेपाली कांग्रेसको माग। कोरोना भाइरसको परीक्षण, उपचार र सुरक्षा सम्बन्धी सामग्री किन्न सरकारले दिएको जिम्मेवारी इमान्दारीका साथ पूरा गर्ने नेपाली सेनाको प्रतिबद्धता। कोरोना संक्रमण हुँदैमा आत्तिनु नपर्ने एक संक्रमित महिलाको अनुभव। उहाँ भन्नुहुन्छ, आत्मविश्वास साथ कोरोनाको सामना गर्दैछु र आगामी साता कोरोना भाइरसको महामारीको कठिन हप्ता हुने भन्दै सबै देशवासीलाई तयार रहन अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। र नेपालबाट साँझ 7 बजेको समाचार यहीँ सकिन्छ। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा हुनेछ। सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।